यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज मुलुकभर शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेद्वारको मनोनयन दर्ता भएको आयोगद्वारा जानकारी। विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी 2925 जनाले मनोनयन दर्ता गराएको प्रारम्भिक अनुमान। नेपाली कंग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार। स्याङ्जाको वालिङमा ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको मृत्यु, 4 जना घाइते। र अफगानिस्तानको राजधानी काबुल स्थित चिनिया रेस्टुरेन्टमा विस्फोट हुँदा 7 जनाको मृत्यु।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले निर्वाचन उम्मेद्वारी दर्ता सम्बन्धी जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आज साँझ 6 बजेसम्म देशभर 2925 जनाले उम्मेद्वारी दर्ता गराउनु भएको जानकारी दिनुभयो। यस्तै प्रवक्ता भट्टराईले कतिपय जिल्लाहरूमा साँझ 5 बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय उपस्थित भएकाहरूको उम्मेद्वारी दर्ता कार्य जारी रहेको पनि जानकारी दिनुभयो। देशभर दर्ता भएका उम्मेद्वारहरूको सूची 7 बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ। यस्तै भोलि बिहान 10 देखि 3 बजेसम्म दर्ता उम्मेद्वारीको विरोधमा उजुरी दिन सकिने र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी माघ 8 गते बेलुकी 5 बजेदेखि 7 बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार माघ 9 गते बिहान 10 बजेदेखि 1 बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिन सकिने र सोही दिन दिउँसो 3 बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी साँझ 7 बजेसम्म उम्मेद्वारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचार संहिताको पूर्ण रूपमा परिपालन गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सहयोग गर्न सबै राजनीतिक दल तथा सरोकारवाला पक्षलाई आग्रह गर्नुभयो। पत्रकार सम्मेलनमा संचारकर्मीका जिज्ञासाको जवाफ दिनुहुँदै आयुक्त भण्डारीले आचार संहिता उल्लंघन भएको उजुरी परेमा सो उपर छानबिन गरी सम्बन्धित पक्षलाई कार्यवाहीको दायरामा ल्याइने पनि बताउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले पालिका तथा प्रदेश सभाका सदस्यहरूले प्रतिनिधि सभा निर्वाचनका लागि पदबाट राजीनामा दिई खाली भएका पदहरूमा सरकारसँगको सहयोग समन्वयमा पुनः निर्वाचन गरी पदपूर्ति गरिने पनि जानकारी गराउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले झापा क्षेत्र नम्बर 5 मनोनयन दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रूकुम पूर्वबाट उम्मेद्वारी मनोनयन दर्ता गराउनु भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डाक्टर बाबुराम भट्टराईले गोर्खा निर्वाचन क्षेत्र नम्बर 2 र नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले रौतहट क्षेत्र नम्बर 4 मनोनयन दर्ता गराउनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सर्लाही क्षेत्र नम्बर 4 ग्वारेस मार्फत उम्मेद्वारी दर्ता गराउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले चितवन क्षेत्र नम्बर 2 उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस्तै झापा क्षेत्र नम्बर 2 निवर्तमान सभामुख देवराज घिमिरेले नेकपा एमालेको तर्फबाट र उपसभामुख इन्दिरा राणाले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेद्वारी दर्ता गराउनु भएको छ भने झापा क्षेत्र नम्बर 3 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले उम्मेद्वारी दर्ता गराउनु भएको छ। नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौँ क्षेत्र नम्बर 5 र कंग्रेस नेता शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर 6 बाट उम्मेद्वारी दर्ता गराउनु भएको छ। यसै गरी नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर 2 र नेपाली कम्युनिष्ट पार्टीका नेता एवं भरतपुर महानगरपालिकाका निवर्तमान प्रमुख रेणु दाहालले चितवन क्षेत्र नम्बर 3 बाट मनोनयन दर्ता गराउनु भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 3 बाट उम्मेद्वारी दर्ता गराउनु भएको छ। यसै गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सुनसरी 1 बाट मनोनयन दर्ता गराउनु भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सुरक्षा मामिलाका पत्रकारसँग गृह मन्त्रालयमा आज भएको छलफलमा गृहमन्त्री अर्यालले प्रदेशगत रूपमा सुरक्षा गोष्ठी गरेर एकीकृत सुरक्षा योजना कार्यान्वयन भएको जानकारी दिनुभयो। उहाँले भयरहित वातावरणमा निर्वाचन गराउन शान्ति सुरक्षाको सुदृढ व्यवस्था गरिने बताउनुभयो। विगतको तुलनामा हाल शान्ति सुरक्षाको स्थिति सुदृढ हुँदै गएको बताउँदै गृहमन्त्री अर्यालले शान्तिपूर्ण रूपमा निर्वाचन सफल पार्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो। उहाँले सूचना प्रविधिको दुरूपयोग नियन्त्रण गर्न गृह प्रशासनको नेतृत्वमा टेलिकम साइबर ब्यूरो र सरोकार भएका निकायको सहभागितामा आवश्यक व्यवस्था गरिएको जानकारी पनि दिनुभयो। छलफलमा गृह सचिव राजकुमार श्रेष्ठले एकीकृत सुरक्षा योजना पूर्ण कार्यान्वयनका साथ निर्वाचनका निम्ति शान्ति सुरक्षा प्रभावकारी बनाइएको बताउनुभयो। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदातालाई मतदान गर्न जाँदा परिचय पत्र बोक्न अनुरोध गरेको छ। यही माग 11 गते हुने निर्वाचनका मतदाताले आफ्नो परिचय खुल्ने परिचय पत्र बोक्नुपर्ने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र निर्वाचन अधिकृतबाट प्रदेशसभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराएको प्रमाणपत्र निर्वाचन अधिकृतबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र बोक्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। यस्तै प्रदेशसभा सचिवालय तथा सचिवालय वा स्थानीय तहले उपलब्ध गराएको सम्बन्धित पद खुलाएको परिचय पत्र नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्र बोक्न आयोगले अनुरोध गरेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचार संहिताको पूर्ण रूपमा परिपालन गरी स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सबैसँग सहयोग गर्न सबै राजनीतिक दल तथा सरोकारवाला पक्षलाई आग्रह गर्नुभएको छ।
आगामी फाल्गुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन एकदम स्वच्छ निष्पक्ष भयरहित प्रतिस्पर्धात्मक र विश्वासयोग्य र संसारका विभिन्न मुलुकले अहिले हेरिरहेको निर्वाचनलाई चाहिँ यो ठिक छ है, नेपालले असाध्यै राम्रोसँग निर्वाचन गर्यो भन्ने कुरो अन्तर्राष्ट्रिय स्तरका धेरै शुभेच्छुक शुभचिन्तकहरूलाई पनि हामीले परिचय दिनुपर्ने भावनाले एकदम शान्तिपूर्ण ढंगबाट निषेधात्मक राजनीतिलाई निषेधै गरेर स्वच्छ रूपमा प्रतिस्पर्धा गरेर यो अहिलेको निर्वाचन सम्पन्न गर्न सबै सरकारवालाहरूलाई निर्वाचन आयोगको तर्फबाट हार्दिक अनुरोध आग्रह गर्दै यहाँहरूको जुन उत्साह जिज्ञासा साथ अहिले आएर अब यो निर्वाचनको सन्दर्भमा यहाँहरूले जुन सक्रिय भूमिका खेल्नुभयो त्यसलाई यहाँहरू संचारकर्मी मित्रहरूलाई धन्यवाद।
फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाल्पामा पनि तयारी तीव्र पारिएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा यति बेला दल तथा स्वतन्त्र उम्मेद्वारहरू निर्वाचनमा होमिने तयारी गर्दा निर्वाचन गराउने जिम्मेवारी पाएका सरकारी निकायहरू निष्पक्ष धाँधली रहित र स्वतन्त्र निर्वाचन गराउन खटिएका छन्। पाल्पा क्षेत्र नम्बर 1 जम्मा मतदाता संख्या 98,383 रहेका छन् भने क्षेत्र नम्बर 2 9,053 जना मतदाता गरी जम्मा 2,07,436 जना मतदाता रहेका छन्। जिल्ला निर्वाचन अधिकारी महेश शर्मा:
मतदाता हुनको लागि चाहिँ यो 9 महिना 5 गतेसम्म मतदाता नामावलीमा दर्ता गराइसकेका र 2082 फागुन 20 गते 18 वर्ष पूरा भएकाहरूलाई मानेको छ। निर्वाचनका विभिन्न कार्यक्रमहरू मतदाताहरू समक्ष पुग्छ।
2079 सालको निर्वाचनमा भन्दा अहिले जिल्लामा 6,110 जना बढी मतदाता रहेका छन्। जिल्लामा कुल 751 जना जना प्रहरी आवश्यकता रहेकोमा हाल 392 जना प्रहरी रहेका छन्। निर्वाचन प्रहरी समेत माग अनुसार अपुग भएकाले छिमेकी जिल्लाबाट ल्याउनु परेको छ। जिल्लामा जम्मा मतदान स्थल 118 र मतदान केन्द्र 251 रहेका छन्। समग्र निर्वाचन स्थलको विषयमा जानकारी दिनुहुँदै प्रमुख जिल्ला अधिकारी विनु बजाचार्य कुँवर,
क्षेत्र नम्बर एकमा अति संवेदनशील 20 छ, संवेदनशील 24 छ, सामान्य 8, टोटल 52 छ। क्षेत्र नम्बर दुईमा अति संवेदनशील 9, संवेदनशील 26, सामान्य 31, टोटल 118 हो हाम्रो।
अहिले सम्बन्धित निर्वाचन अधिकृतले आफ्नो क्षेत्रको इलाकामा कर्मचारी खटन पटन गर्ने व्यवस्था रहेको छ। मतपत्र पनि निर्वाचन अधिकृतले नै बुझेर वितरण गर्ने प्रावधान रहेको छ। यसअघि मुख्य निर्वाचन अधिकृतले वितरण गर्ने प्रचलन रहेको थियो। मुख्य निर्वाचन अधिकृत हरि शर्मा पंगेनी,
सम्बन्धित निर्वाचन अधिकृतले आफ्नो क्षेत्रको इलाकामा कर्मचारी खटन पटन गर्नेछ, समितिबाट आएका नामावली हेरेर मतपत्र पनि त्यही अनुसार सम्बन्धित निर्वाचन अधिकृतमा जानेछ र उसले डिस्ट्रिब्युट गर्नेछ। पहिलाको जस्तो अनुगमन अधिकृत दिने व्यवस्था छैन र निर्वाचन आयोगबाटै तोकेर अनुगमन अधिकृत खटाउने व्यवस्था छ, त्यही अनुसार नै त्यसको अनुगमन गर्नेछ।
निर्वाचन आचार संहिता पालन भए नभएको अनुगमन गर्न निर्वाचन आयोगले नै आचार संहिता अनुगमन समिति गठन गरेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट नेपाली कंग्रेसका सभापति गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरूद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले आज सभापति थापा विरूद्ध शेरबहादुर देउवा नेतृत्वमा रहेको समूहले दायर गरेको रिट निवेदनमाथि आज सुनवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले उक्त विवादको रिट निवेदनमा जटिल एवं गम्भीर कानूनी तथा संवैधानिक प्रश्नहरू उठाइएको पाइँदा ती प्रश्नहरूको छिटो निरूपण हुन आवश्यक देखिँदा विपक्षीहरूको लिखित जवाफ परेको वा अवधि व्यतीत भएको मितिले 15 दिनभित्र प्रस्तुत निवेदनलाई अन्तिम सुनवाईका लागि अग्राधिकार भने प्रदान गरेको छ। निवेदकको पक्षबाट पूर्व महान्यायाधिवक्ता खम्म बहादुर खाती, रमेश बडाल, कामना खाती लगायतले बहस गर्नु भएको थियो। कंग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेस श्रवण कुमार श्रेष्ठले यही माघ 4 गते दायर गर्नुभएको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर, माघ 6 गतेको निर्वाचनको उम्मेद्वारी रोकिपाउ र नयाँ निर्वाचित कार्य समिति अवैधानिक भएको भन्दै भंग गर्न माग गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा संशोधन विरूद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयको सकलप्रति झिकाउन आदेश गरेको छ। न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुरको मुद्दा महान्यायाधिवक्ता कार्यालयले संशोधन गरेको गत पुस 30 गतेको निर्णयको सक्कल प्रति झिकाउन आदेश गरेको हो। आदेशमा अभियोग पत्र संशोधन सम्बन्धी कानूनी व्यवस्थाको दायरा एवं त्यसको सीमा लगायत संवैधानिक एवं कानूनी प्रश्नहरूको निरूपणको साथै मुद्दाको प्रकृति र दुवै पक्षको जिकिर बमोजिम अन्तरिम आदेश जारी हुने वा नहुने निष्कर्षमा पुग्न मुनासिब, न्यायोचित र आवश्यक देखिँदा यही माग 8 गतेलाई छलफलका लागि बोलाएको भनिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले 3 मन्त्रीले पदबाट राजीनामा दिनुभएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नु भएको छ। प्रधानमन्त्री समक्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएकोले उहाँहरूले सम्हाली आउनुभएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिन उहाँहरूले राजीनामा दिनुभएको हो। भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि दिएको चुनाव सम्बन्धी सहयोगको पहिलो चरण आज गृह मन्त्रालयमा हस्तान्तरण गरिएको छ। गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा भारतीय दूतावासका उपमिशन प्रमुख राकेश पाण्डेले गृहमन्त्री ओम प्रकाश अरियाललाई 60 भन्दा बढ़ी डबल क्याब पिकअप सवारी साधन तथा अन्य आवश्यक सामान हस्तान्तरण गर्नु भएको हो। सो अवसरमा गृहमन्त्री अरियालले सहयोगका लागि भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गर्दै भारत र नेपालको सम्बन्ध केवल राजनीतिक वा आर्थिक मात्र नभई जनस्तरको मित्रता र विश्वासको प्रतीक पनि भएको बताउनुभयो। भारतले सन् 2008 चुनाव सम्बन्धी सहयोग प्रदान गर्दै आएको छ। आगामी फागुन 21 गते हुने चुनावका लागि भारत सरकारले करिब 650 सवारी साधन सहयोग स्वरूप प्रदान गर्ने जनाएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले असल अभ्यासलाई निरन्तरता दिन र जनभावनालाई प्राथमिकता दिएर काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। कार्यवाहक प्रमुखको जिम्मेवारी पाएपछि आज पहिलो पटक विभागीय प्रमुखसँगको बैठकमा उहाँले सुशासन, नागरिक अपेक्षा, असल तथा सफल अभ्यासको निरन्तरताका लागि सबै एकै ठाउँमा उभिनुपर्ने बताउनु भएको हो। कार्यवाहक प्रमुख डंगोलले चालू आर्थिक वर्षका लागि योजना अनुरूप काम सम्पन्न गर्न निरन्तर विभागीय तथा क्षेत्रगत उपलब्धिका विषयमा जानकारी लिने र नतिजा वृद्धि गर्ने एजेण्डामा छलफल गरिने जानकारी गराउनुभयो। स्याङ्जाको वालिङ चापाकोट पक्की सड़क खण्ड अन्तर्गत वालिङ 7 धोडे पानीमा आज ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। दुर्घटनामा वालिङ 7 केवरेका 65 वर्षीय डोलराज कोइराला र कैलालीको टीकापुर 7 35 वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो। ट्र्याक्टर दुर्घटनामा परि घाइते भएका चारैजनालाई थप उपचारका लागि पोखरा पठाइएको छ। बालिङबाट ढुङ्गा लिएर चापाकोटतर्फ जाँदै गरेको ट्र्याक्टर अनियन्त्रित भई सड़कबाट झण्डै 10 मिटर तल खोल्सामा खसेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको राजधानी काबुलमा एक चिनिया रेस्टुरेन्टभित्र विस्फोट हुँदा कम्तीमा 7 जनाको मृत्यु भएको छ। घटनामा एक चिनिया र 6 अफगान नागरिक मारिएका अधिकारीहरूले पुष्टि गरेका छन्। इस्लामिक स्टेटका विद्रोही समूह आईएसआईएलले विस्फोटको जिम्मेवारी लिएको छ। चीनको उत्तरी क्षेत्र स्थित एक कारखानामा भएको विस्फोटमा 9 जनाले ज्यान गुमाएका छन्। सिन्हुवाले यसअघिको विस्फोटमा घाइते भएको 84 जनालाई उपचारका लागि अस्पताल लगिएको बताएको थियो। सामाजिक सञ्जालमा आएको फुटेजमा कारखानाको छत र भग्नावशेष माथिको धुवा र घटनास्थलमा फायर इन्जिनहरू देखाइएको छ। सन् 2015 बन्दरगाह शहर तियानजिनमा ज्वलनशील रसायन भएको गोदाममा भएको विस्फोटमा 170 जना भन्दा बढ़ीको मृत्यु भएको थियो भने 700 जना घाइते भएका थिए। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालको सार्वजनिक ऋण अर्थात सरकारले तीर्न बाँकी सरकारी ऋण 28 खर्ब रूपियाँ भन्दा बढ़ी पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 शुरूमा 26 खर्ब 74 करोड़ रूपियाँ रहेको सार्वजनिक ऋण गएको 6 महिनामा 1 खर्ब 32 अर्ब 34 करोड़ रूपियाँले बढ़ेर 28 खर्ब 6 अर्ब 39 करोड़ रूपियाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यो सरकारको कुल गारस्थ उत्पादनको 45.95% बराबर हुन आउँछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा करिब 53% अर्थात 14 खर्ब 87 अर्ब 26 करोड़ रूपियाँ र आन्तरिक ऋणको हिस्सा करिब 47% अर्थात 13 खर्ब 19 अर्ब 13 करोड़ रूपियाँ रहेको छ। कुल गारस्थ उत्पादनको आधारमा आन्तरिक ऋणको अनुपात 21.60 र बाह्य ऋणको अनुपात 24.35% रहेको छ। सरकारले चालू आर्थिक वर्षका लागि 5 खर्ब 95 अर्ब रूपियाँ बराबरको सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकोमा गएको 6 महिनाको अवधिमा करिब 2 खर्ब 14 अर्ब 55 करोड़ रूपियाँ अर्थात वार्षिक लक्ष्यको 36.02% मात्र सार्वजनिक ऋण उठाएको छ। पछिल्लो 6 महिनामा सरकारले उठाएको ऋणमा आन्तरिक ऋणको हिस्सा 82.81 र बाह्य ऋणको हिस्सा 17.19% रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। जनाएको छ। चालू आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको पूर्वी नाका काकड भित्ताबाट 13 अर्ब 67 करोड रुपियाँ भन्दा बढीको माल वस्तु निर्यात भएको छ। पूर्वी नाका हुँदै नेपालबाट अलैची, चिया, प्लाइवुड, छुर्पी, अमृतसो, अदुवा, तरकारी तथा जडीबुटी भारत र तेस्रो मुलुक निर्यात हुने गर्दछ। यो अवधिमा काकडभिट्टा नाकाबाट 26 अर्ब 66 करोड रुपियाँ भन्दा बढीको माल वस्तु आयात भएको मेची भन्सार कार्यालय काकडभिट्टाका भन्सार अधिकृत एवं सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा आयात निर्यातबाट करिब 8 अर्ब 41 करोड रुपियाँ राजस्व संकलन भएको छ। स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजको भण्डारण र बजारीकरणमा सहयोग पुर्याउन भोजपुरको रामप्रसाद राई गाउँपालिकाले 2 शीत भण्डार कोल्ड स्टोर निर्माण गरेको छ। गाउँमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुर्याउन गाउँपालिकाले 72,000 र 36,000 केजी भण्डारण क्षमताका 2 शीत भण्डार केन्द्र निर्माण गरेको गाउँपालिकाका अध्यक्ष थमबहादुर राईले जानकारी दिनुभयो। नेपाली शेयर बजार मापक नेप्से परिसूचक मंगलबार 82.26 अंकले बढेर 2,714.81 को बिन्दुमा कायम भएको छ। उच्च अंकले बढेको बजारमा मंगलबार 11 अर्ब 85 करोड रुपियाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
एन्फा राष्ट्रिय लीगमा मंगलबार सम्पन्न दुवै खेल बराबरीमा सकिएका छन्। दिनको पहिलो खेलमा चितलाङ एफसीले विभागीय टोली नेपाल पुलिस क्लबसँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा प्लानिङ बोइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई गोलरहित बराबरीमा रोक्न सफल भयो। दुवै खेल सादो बाटो स्थित एन्फा मुख्यालय मैदानमा भएको हो। माउन्टबेटको गोलमा चितलाङले 41 मिनटमा पुलिस विरूद्ध शुरूआती अग्रता दिलाएको थियो। निर्धारित समय सकिन 3 मिनट बाँकी छँदा लुचुमान राणा मगरले आत्मघाती गोल गर्दा चितलाङले 2 गुमायो। लीगमा पुलिसको यो पहिलो अंक हो। पहिलो खेलमा पुलिसले प्लानिङ बोइज युनाइटेडसँग 1-0 गोलको हार बेहोरेको थियो। चितलाङले यसअघि नव जनजागृति क्लबलाई 2-1 गोलले हराएको थियो। आफ्नो पहिलो खेलमा मनाङ मुर्स्याङ्दी क्लबमाथि 5-0 गोलको फराकिलो जित हासिल गरेको आर्मीले मंगलबार पाएको अवसरलाई सदुपयोग गर्न सकेन। लीगमा बुधबार कुनै पनि खेल हुने छैन। 3 गोलको अग्रता जोगाउन नसक्दा नेपाल साफ पुरूष फुटसल च्याम्पियनशीपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिन असफल भएको छ। थाइल्याण्डको बैंकिङ स्थित नन्थाबुरी स्टेडियममा मंगलबार सम्पन्न खेलमा नेपाल र पाकिस्तानले 4-4 गोलको बराबरी खेलेको हो। प्रतियोगितामा नेपालले यो दोस्रो बराबरी हो। नेपालले भारतसँग 3-3 बराबरी खेलेको थियो। श्रीलंकालाई भने 2-1 हराएको थियो। यो सँगै नेपालले 3 खेलबाट 5 पुर्याएको छ। नेपाल तेस्रो स्थानमा यथावत छ। समान खेलबाट 7 पुर्याएको पाकिस्तान भने मालदिवसलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ। पोखरामा यही जनवरी 31 फेब्रुअरी 7 हुने साफ महिला U19 च्याम्पियनशीपको खेल तालिका सार्वजनिक भएको छ। मंगलबार दक्षिण एसियाली फुटबल महासंघ साफले 4 राष्ट्रको सहभागिता रहने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो 3 बजे हुनेछ। त्यसअघि उद्घाटन खेलमा बंगलादेशले भूटानसँग खेल्ने तालिका छ। दिन बिराएर हुने प्रतियोगितामा नेपालले फेब्रुअरी 2 भूटानको सामना गर्नेछ। त्यसपछि फेब्रुअरी 4 बंगलादेशसँग खेल्नेछ। सिंगल राउण्ड रोबिन लीगपछि अंक तालिकाको शीर्ष 2 अटाउने टोलीले फाइनलमा स्थान बनाउनेछन्। सबै खेल पोखरा रंगशालामा हुनेछन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय एवं अब मौसम। आज राति देशको तराई भूभागका केही स्थानहरूमा हुस्सू रहनेछ। साथै कोशी गण्डकी र कर्णाली प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 21.7 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 18.5 डिग्री सेल्सियस, न्यूनतम 4.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.9 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 23.6 डिग्री सेल्सियस, न्यूनतम 5.7 डिग्री सेल्सियस। दिपालको अधिकतम 24.8 डिग्री सेल्सियस, न्यूनतम 3.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज मुलुकभर शान्तिपूर्ण र उत्साहजनक रूपमा उम्मेद्वारको मनोनयन दर्ता भएको आयोगद्वारा जानकारी। विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी 2,925 जनाले मनोनयन दर्ता गराएको प्रारम्भिक अनुमान। नेपाली कंग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार। स्याङ्जाको वालिङमा ट्राक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, चारजना घाइते। र अफगानिस्तानको राजधानी काबुल स्थित चिनिया रेस्टुरेन्टमा विस्फोट हुँदा सात जनाको मृत्यु। इसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।